यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सरकारले पूर्ण कार्यकालपछि मात्र निर्वाचन गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई। सबै दलको सहमतिमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काद्वारा जानकारी। नेपालमा आज थप 513 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 8 जनाको मृत्यु। 817 जना संक्रमण मुक्त। र मेक्सिको सीमाबाट अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने 17 लाख मानिस अमेरिकाको सीमा नाका स्थित हिरासतमा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि म्यानमारबाट बहुमूल्य बुद्धको मूर्ति रूपन्देहीको भैरहमा ल्याइएको छ। बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यले सो मूर्तिलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ। बुद्धको मूर्तिलाई सिद्धार्थ नगरमा नगर परिक्रमा गराई लुम्बिनीसम्म शान्ति र्याली सहित विमानस्थलमा राखी यही 14 गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गर्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताउनु भएको छ। कैलालीको गेटा विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गर्नुभयो। उहाँले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नै पर्छ भन्नुभयो। आज वरिष्ठ नेता रामचन्द्र पौडेल र कांग्रेसका केन्द्रीय सदस्य एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले कञ्चनपुरका विभिन्न स्थानमा बाढ़ीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। कञ्चनपुरका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्नुहुँदै उहाँहरूले छिट्टै राहत प्याकेज ल्याउने आश्वासन दिनुभयो। स्थलगत निरीक्षणपछि नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर 1 आयोजना गरेको कार्यकर्ता तथा बाढ़ी पीड़ितसँगको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले बाढ़ी पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गर्नुहुँदै राहत प्याकेज ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मन्त्री बडुले पीड़ित नागरिकको घाउमा मलहम लगाउने गरी योजनाबद्ध ढंगले राहत र पुनर्स्थापनाका कार्यमा सरकार केन्द्रित भएको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले सबै दलको साझा सहमतिमा मात्र अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री डाक्टर खड्काले सहमतिको आधारमा मात्रै एमसीसी पास गर्नका लागि प्रयास भइरहेको बताउनुभयो। उहाँले लिपु लेक र कालापानी नेपालको भूभाग रहेको भन्नुहुँदै यस विषयमा अध्ययन गरेर आफूले दुई देशबीच छलफल अघि बढ़ाउने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले 10 बुँदे सहमति गरेर एमालेमै बसेकाहरूको हरिविजोग भएको बताउनु भएको छ। आज सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले 10 बुँदेलाई एक तारेको संज्ञा दिएको प्रसंग उल्लेख गर्नुहुँदै पार्टीभित्र कसैलाई सम्मान र छलफल नगर्ने शैलीकै कारण एमालेबाट विद्रोह गर्नु परेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओडा अधिवेशनले पार्टी एकताबद्ध भएको सन्देश दिएको बताउनु भएको छ। ओडा अधिवेशनको आज भर्चुअल रूपमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले देशभर एकै पटक ओडा अधिवेशन गर्ने एमाले पहिलो दल भएको दावी गर्नुभयो। अध्यक्ष ओलीले विगतमा पार्टीभित्रका कुरा बाहिर ल्याउने र एकतामा खलल पुर्याउनेहरू बाहिरिएसँगै पार्टी थप एकताबद्ध भएको बताउनुभयो।
केही स्वार्थी तत्त्वहरूले आफ्ना स्वार्थ, आफ्ना कुण्ठा, आफ्ना निराशा र ईर्ष्याभाव, ती कुराहरूले पार्टी जीवनलाई अत्यन्त अस्वस्थ बनाउने र पार्टीको आन्दोलनको भविष्य खतरामा पार्ने, हामीले प्राप्त गरेका उपलब्धिहरू, लोकतन्त्र, हामीले प्राप्त गरेको संविधान, त्यसको रक्षा, लोकतन्त्रको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकासका प्रयासहरूमा व्यवधान पुर्याउने, र देशलाई नै गम्भीर घाटा पुर्याउने र देशलाई प्रतिगमन तर्फ धकेल्ने सम्मका चेष्टाहरू हुँदै गए। त्यस प्रवृत्तिले पार्टी छोडेर अलग पार्टी बनाउने, आफ्नो समूह लिएर जाने जस्ता खालका क्रियाकलापहरू पछि एउटा सकारात्मक रूप के देखिएको छ भने अब पार्टी एक ढिक्का छ।
अध्यक्ष ओलीले महाधिवेशनलाई सौहार्दपूर्ण र सर्वसम्मत बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो। अध्यक्ष ओलीले वर्षाका कारण भएको जनधनको क्षति यकिन गरी पीड़ितलाई शीघ्र राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग पनि गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आसन्न महाधिवेशनका सन्दर्भमा विभिन्न 54 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन गर्न बाँकी रहेका 23 जिल्लामा कार्तिक 14 गतेसम्मको समय अवधि तोकिएको र महाधिवेशन प्रतिनिधि छनौट गर्न रोल्पा, जुम्ला, सखुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ। क्षेत्रीय प्रतिनिधि छनौट गरी अधिवेशन गर्दै आएकोमा पहिलो पटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनौट गर्न लागि केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन यही कार्तिक 27 30 गतेसम्म काठमाण्डुमा हुने तय गरिएको छ। रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजालले मोरङ 2 विभिन्न बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ। उहाँले रतुवा नदीले प्रभावित रतुवामाई र उर्लाबारीको सिमाना, गाईघाट क्षेत्र, रतुवामाई 7 स्थित राजावास क्षेत्र, रतुवामाई 3 चौकीघाट, त्यसै गरी बकराहा नदीबाट प्रभावित सोनापुर र लारीकट्टा कुमालटोल क्षेत्रको निरीक्षण गर्नुभएको हो। रक्षा मन्त्री डाक्टर रिजालले रतुवा नदीको पुल चाँडै सञ्चालनमा आउने गरी काम शुरू हुने बताउनुभयो। मन्त्री डाक्टर रिजालले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल स्थायी बाँध निर्माण गर्ने, पीड़ित परिवारलाई राहतको व्यवस्थापन गर्ने र बेमौसमी बाढ़ीले कृषकहरूको धान बाली तथा कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरूलाई समेत उचित राहतको व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले बाढ़ी पहिरो पीड़ितलाई राहत वितरण शुरू गरेको छ। हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी गरेर प्रदेशका पहाड़ी जिल्लामा वितरण गर्न थालिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो। उहाँले क्षतिको विवरण संकलन गरिसकेकाले बाढ़ी पहिरो प्रभावितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न लागेको बताउनुभयो। मन्त्री जोशीले पहाड़ी क्षेत्रमा सड़क अवरूद्ध भएकाले बाढ़ी पीड़ितलाई राहत वितरण गर्न समस्या भएको बताउनुभयो। सुदूरपश्चिममा हालसम्म बाढ़ी पहिरोमा परि 43 जनाको ज्यान गएको छ भने 22 बेपत्ता रहेका छन्। केही दिनदेखि परेको निरन्तर वर्षाका कारण धान बालीमा ठूलो क्षति पुगेको छ। वर्षासँगै आएको हावाहुरीका कारण थन्काउन लागेको धानमा क्षति पुगेपछि भोजपुरका किसानहरू चिन्तित बनेका छन्। भोजपुरबाट गणेश विष्टको रिपोर्ट।
वर्षातसँगै आएको हावाहुरीले भोजपुरका अधिकांश भेगको धान तथा कोदोबारीमा क्षति पुर्याएको छ। 4 दिनसम्म लगातार परेको वर्षातका कारण पाक्न लागेको धान लड्दा किसान चिन्तित बनेका छन्। थन्काउने अवस्थामा पुगेको धान बाली नष्ट भएपछि किसानलाई बिउ कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ। स्थानीय कृषक बालकृष्ण श्रेष्ठ:
खेती त एउटा केही राखेको छैन, अब त्यस्तै हो भनेदेखि बिउ नै मासिने सम्भावना छ, अब यो के गर्ने, सबै डुबिरहेको छ, सबै लडिरहेको छ।
अधिकांश किसानको खेतमा रहेको धान कामै नलाग्ने गरी ढलेको छ। किसानमा बाली बिमा गर्ने बानी को विकास नभएका कारण उनीहरू झनमारमा परेका छन्। स्थानीय सरकार तथा सरकारवाला पक्षसँग राहतको लागि पहल गरिदिन उनीहरूले माग गरेका छन्। स्थानीय कृषक धनबहादुर थापा:
लडिराखेको छ धान, बिउको मासिएला जस्तो छ यसपालि, त वर्षभरि काम गरियो, यी खाने कमै छैन, यस्तो भएर बिजोग भयो, त अब के गर्ने कृषक यस्तै हो नि।
जिल्लाको करिब 17,000 हेक्टर क्षेत्रफलमा धानको खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। यस वर्ष धानमा राम्रो बाली लागेको भए पनि वर्षा तथा हावाहरूले लडाएको कारण उत्पादनमा कमी आउने ज्ञान केन्द्र भोजपुरको भनाई छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
शहरी विकास मन्त्री रामकुमारी झाकरीले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढ़ाउने आवश्यक रहेको बताउनु भएको छ। नेकपा एकीकृत समाजवादी धुलीखेल नगर कमिटी काभ्रेले आज आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सचिव समेत रहनुभएकी मन्त्री झाकरीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताउनुभयो। उहाँले अब योजना आयोगमा प्रविष्ट भएका योजना मात्रै बजेट विनियोजन भएमा समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिक पाउने अवस्था सिर्जना गर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटको अन्त गर्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस नुवाकोटले आज आयोजना गरेको कार्यक्रममा नेता केसीले कांग्रेसभित्रको विवाद आपसमा मिलेर समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न आग्रह गर्नुहुँदै कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो। नेपालमा आज थप 817 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमण मुक्त हुने दर 97.3% पुगेको छ। यस्तै आज थप 513 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4972 नमूनाको पीसीआर परीक्षण गर्दा 438 जना तथा 1959 नमूनाको एन्टीजेन परीक्षण गर्दा 75 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै आज थप 8 जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या 11,345 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा 10,559 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्नेलाई कानूनी कार्यवाही गर्न सरकारले अघि बढ़ाएको प्रक्रियालाई स्वागत गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै राजनीति प्रशासन र समग्र समाजमा रहेका व्यथिति विरूद्ध प्रश्न उठाउनु सबैको कर्तव्य भए पनि कानून हातमा लिने र हुलहुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन नसक्ने उल्लेख गर्नुभएको छ। कांग्रेसले जनकपुरको घटनाबाट नेपाली इन्जिनियर कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्दै सरकारले शुरू गरेको कानूनी कार्यवाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास रहेको पनि जनाएको छ। पर्वत जिल्लामा गुरूङ समुदायले बोल्दै आएको मातृभाषा लोप हुने अवस्थामा पुगेपछि अगुवाहरू चिन्तित बनेका छन्। समुदायमा मातृभाषा बोल्न नरुचाउने र भाषा संरक्षणका लागि पहल नहुँदा लोप हुने अवस्थामा पुगेको अगुवाहरूको भनाइ छ। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
पर्वतको सबैभन्दा बढ़ी गुरूङ समुदायको बसोबास रहेको कुस्मा नगरपालिका 14 आर्थर डाँडाखर्क गाउँ हो। बसाई सराईका कारण कुनै बेला 300 परिवार रहेको आर्थरमा अहिले 120 परिवार मात्रै छन्। बुढापाका भाषा जीवितै राख्ने कोशिशमा छन् भने नयाँ पुस्ता भने प्रयोग गर्नै चाहदैनन्। स्थानीय विष्णु कुमारी गुरूङ:
पढे लेखेकाहरूले पनि गुरूङ भाषा बोल्नु पर्छ भनेर उस नगर्ने कि खस भाषाले नै बोल्ने भएको हुँदाखेरि सानोहरूले पनि धेरै त्यही टिप्नी के संरक्षण
मातृभाषाको माया र मोह लाग्ने गाउँलेहरू आफ्नो भाषाको इतिहास समेत थाहा नभएको बताउँछन्। गुरूङ भाषाको लिपि नहुँदा भोलिका पुस्तालाई देखाउने कुनै इतिहास पनि नरहने चिन्ता अर्कोतिर छ। गुरूङ भाषाको संरक्षण गर्न चासो दिँदै आएकी कन्याकुमारी गुरूङ:
हाम्रो पालोमा स्कुल थिएन, जो नाउने हालीलाई पनि हामीले गुरूङ कुरोले कहीँ पिँडे भन्ने थियो क्या, बाध्यम भन्थ्यो, उसले नि बुझ्ने थियो, अहिले त सबै बजारतिर गयो, स्कुल भयो।
यो भाषासँग आफूहरूको मौलिक रहेको भन्दै 75 वर्षीय अति प्रसाद गुरूङले आफ्नो समुदायको भाषा संरक्षण गर्न स्थानीय विद्यालयमा पढ़ाई शुरू गर्न र सरकारले पनि यो भाषा बोल्न आकर्षित गर्ने कार्यक्रम ल्याउन माग गर्नुभयो।
गुरूङ भाषीको संरक्षण भएन, हामीले सबै गुरूङ भाषी जान्छ, हाम्रो छोरा नातिहरूले गुरूङ भाषी जान्ने भने गुरूङ भाषीलाई संरक्षण गर्न पर्ने देखियो।
गाउँमा रहेको पञ्चकोशी माविमा गुरूङ समुदायका 30 जना मात्रै विद्यार्थी छन्। विद्यार्थीहरू नै नभएपछि र समुदायको माग नआएपछि विद्यालयले गुरूङ भाषामा पढ़ाई चलाउन सक्ने अवस्था नरहेको प्रधानाध्यापक प्रकाश सापकोटाले जानकारी दिनुभयो।
गुरूङ समुदाय भए पनि हाम्रो गुरूङको विद्यार्थीहरू कम छ, 270 विद्यार्थीमा 32 जना विद्यार्थी छैन। बच्चाहरूले गुरूङ भाषा बोल्दैन, विद्यार्थीहरू चाहिँ इङ्ग्लिसतिर जाने, नेपाली जाने र भाषा नसिक्ने भने लोप हुन सक्छ, त्यसको लागि चाहिँ बाबा आमाले नै जानिराखेकोले आफ्नो बच्चालाई सिकाउनु पर्छ।
स्थानीय सरकारलाई स्थानीय भाषामा पाठ्यक्रम बनाउने अधिकार पनि रहेको छ, तर कुस्मा नगरपालिकाले स्थानीय शिक्षा ऐन बनाए पनि स्थानीय जातको भाषा पढाउने गरी पाठ्यक्रम तयार पारेको छैन। गुरूङ भाषा संरक्षणमा कसैको पनि चासो नहुँदा लोप हुने खतरा देखिन थालेको हो। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
सुर्खेतको वीरेन्द्रनगरमा बिहिबारसे बम विस्फोट हुँदा घाँस काट्न गएका दुईजना घाइते भएका छन्। आज बिहान स्थानीय कटकुवा सामुदायिक वनमा घाँस काट्दै गर्दा बिहिबारसे बम विस्फोट हुँदा सुर्खेतको वीरेन्द्रनगर सात इतराममा बस्दै आएकी 21 वर्षीय लीला नेपाली र उनका भाइ 14 वर्षीय नरेश परियार घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइतेको स्थानीय देउती नर्सिङ होममा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो। जंगलमा बेवारिसे विस्फोट भएका बमहरू पुराना हुन् वा कसैले नयाँ राखेको हो भन्ने बारेमा अनुसन्धान शुरू भइसकेको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले मेक्सिकोको सीमाबाट अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने 17 लाख मानिसलाई एक वर्षको अवधिमा सीमा नाकाका हिरासतमा राखिएको बताइएको छ। तिनीहरूमध्ये 10 लाख जनालाई मेक्सिको अथवा उनीहरूकै देशमा फर्काइसकिएको भन्सार कार्यालयको अभिलेखले देखाएको छ। दलालहरूले 160 भन्दा बढ़ी देशबाट मानिसहरू अमेरिका प्रवेश गराउने गरेको भेटिएको छ। राष्ट्रपति जो बाइडेनले आप्रवासन सम्बन्धमा लिनुभएको नीतिलाई धेरैले मन पराएका छैनन्। बाइडेनले पूर्ववर्ती डोनाल्ड ट्रम्पको सरकारभन्दा बढ़ी उदारवादी नीति लिने बताए पनि 9 महिना यताको तथ्याङ्क हेर्दा आप्रवासीहरूलाई सबभन्दा बढ़ी धरपकड़ भएको देखिएको छ। सीमा नाकामा धेरै आप्रवासीहरूलाई थुनेर राखिएको सन् 2000 यताकै ठूलो संख्या हो। भारतको हिमाचल प्रदेश र उत्तराखण्डमा पदयात्राका क्रममा कम्तीमा 12 पदयात्रीको मृत्यु भएको छ। हिमाचल प्रदेशको आपतकालीन उद्धार केन्द्रका एक अधिकारीका अनुसार बिहिबार हराएका भनिएका पर्यटकहरूको शव हिमाचल प्रदेश र उत्तराखण्डबाट निकालिएको र अन्य दुईजना अझै बेपत्ता रहेको बताइएको छ। मृत्यु हुनेमा सबै भारतीय नागरिक रहेका छन्। कोरोना भाइरसको नयाँ स्वरूप डेल्टा प्लस हालको डेल्टा भाइरस भन्दा कैयौं गुणा संक्रामक रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। बेलायती विज्ञहरूले डेल्टा प्लसलाई अनुसन्धानमा राखेर त्यसको जोखिम पत्ता लगाउने प्रयास गरिरहेका छन्। अहिलेसम्म डेल्टा प्लसले गम्भीर बिरामी बनाएको घटना भेटिएको छैन। वैज्ञानिकहरूले हाल उपलब्ध खोपले नै डेल्टा प्लसलाई पनि काम गर्ने विश्वास व्यक्त गरेका छन्। डेल्टा प्लसका संक्रमित बेलायतमा तीव्र रूपमा बढ़िरहेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
आर्थिक क्रियाकलापमा महिलाहरूको सक्रिय सहभागिताबाट मात्रै समृद्धि हासिल गर्न सकिने निष्कर्ष सहित वीरगंजमा आयोजित नेपाली महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ। 100 जना भन्दा बढ़ी महिला उद्यमीहरूको सहभागिता रहेको सम्मेलनमा उद्यमका क्रममा आइपर्ने समस्याको समाधान, सम्भावनाहरूको पहिचान तथा उपयोगका उपायका विभिन्न पक्षमा छलफल भएको सम्मेलन आयोजक नेपाली उद्यमी मंचका अध्यक्ष अनुप अग्रवालले बताउनुभयो। सम्मेलनको उद्घाटन गर्दै प्रदेश नम्बर 2 का ऊर्जा तथा खानेपानी विकास मन्त्री ओम प्रकाश शर्माले आर्थिक रूपमा महिला सशक्तिकरण बिना अपेक्षित आर्थिक तथा सामाजिक विकास सम्भव नहुने बताउनुभयो। नेपालका महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको अवसर नपाएको मन्त्री शर्माले उल्लेख गर्नुभयो। कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले महिला उद्यमी र उद्यमशीलता प्रवर्धनमा संघले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वीरगंजकी 80 वर्षीय ज्येष्ठ महिला उद्यमी भगवती अग्रवाल सहित 10 जना महिला उद्यमीलाई सम्मान गरिएको थियो। दशैं पछिको पहिलो साता नेपाली शेयर बजारको कारोबार सूचक नेप्से 3% भन्दा बढ़ीले घटेको छ। बैंक तथा वित्तीय संस्थाहरूले ब्याज दर वृद्धि गरेसँगै त्यसको नकारात्मक प्रभाव नेप्से परिसूचकमा परेको हो। बैंकहरूले कार्तिक महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेपछि यस साता नेप्से परिसूचक 3% भन्दा बढ़ी घट्न पुगेको हो। अघिल्लो साता 2639.38 बिन्दुमा बन्द भएको नेप्से यो साता 3.12% अर्थात 82.43 अंकले घटेर 2556.95 बिन्दुमा झरेको छ। अघिल्लो साता दैनिक औसतमा 4.06 अर्ब शेयर कारोबार भएको बजारमा यो साता दैनिक औसतमा 2.71 अर्ब मात्र शेयरको किनबेच भएको छ। नेप्सेको बजार पूँजीकरण यो साता 1.15 अर्बले घटेर 35.79 अर्ब रूपियाँमा सीमित भएको छ। विगत 2 वर्षमा 100 भन्दा बढ़ी सहकारी एक आपसमा समायोजन भएका छन्। समान उद्देश्यले एउटै कार्यक्षेत्र भएका काठमाडौँ उपत्यका र उपत्यका बाहिरका 100 भन्दा बढ़ी सहकारी समायोजन गरी 50 बनाएको सहकारी विभागले जनाएको छ। दर्ता भएर लामो समयसम्म सेवा प्रदान गर्न नसकेका सहकारीलाई समायोजन गरिएको हो। समायोजन हुनेमा सबैभन्दा बढी बचत तथा ऋण सहकारी रहेका छन्। संख्यात्मक रूपमा खुल्ने तर सेवा प्रवाहमा पारदर्शी नभएपछि विभागले संख्या घटाएर गुणस्तरीय सेवा दिने उद्देश्यका साथ सहकारीहरूको एकीकरणको काम अघि बढ़ाएको विभागका शाखा अधिकृत सन्देश जोशीले जानकारी दिनुभयो। हाल देशभरि 30,000 सहकारी छन्।
आर्थिक समाचारपछि अब खेल समाचार गिरिसा उपाध्यायबाट।
अन्तर्राष्ट्रिय बक्सिङ संघ आइबाको आयोजनामा अक्टोबर 25 देखि नोभेम्बर 6 सम्म सर्बियाको राजधानी बेलग्रेडमा हुने 21 आइबा ओल्ड मेन्स बक्सिङ च्याम्पियनशीपमा नेपालका 4 खेलाड़ीले प्रतिस्पर्धा गर्ने भएका छन्। विश्वका 105 राष्ट्रका 650 भन्दा बढ़ी खेलाड़ीले 13 तौल समूहमा प्रतिस्पर्धा गर्ने आइबाले जनाएको छ। प्रत्येक तौलका स्वर्ण विजेताले 1,00,000, रजत विजेताले 50,000 र काँस्य जित्ने 2 जनाले 25,000 अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्। नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लीग छनौट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको छ। एन्फा कम्प्लेक्सा दोबाटोमा शनिबार महालक्ष्मी नगरपालिकालाई 19-0 गोल अन्तरले हराउँदै कन्काईले दोस्रो जित निकालेको हो। कन्काईको जितमा कुसुम खतेउडाले 8, दीपा शाहीले 5 तथा सिमरन राई र ममता राउतले 2-2, लक्ष्मी श्रेष्ठ र इमा राईले 1-1 गोलको योगदान गरे। प्रतियोगितामा 31 टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले 10 समूहमा विभाजन गरेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लीगमा छनौट हुनेछन्। आईसीसी टी20 विश्वकप अन्तर्गत आइतबारको खेल यतिखेर चर्चामा रहेको छ। आईसीसीले यूएई र ओमानमा जारी टी20 विश्वकप खेलमा 2 प्रमुख प्रतिपक्षी देश भारत र पाकिस्तानका टोलीबीच आइतबार जम्का भेट हुनेछ। आइतबार भारत र पाकिस्तानका टोलीबीच टी20 विश्वकपको यात्रा एक अर्का विरूद्धको पहिलो खेलसँगै शुरूआत हुनेछ। सुपर 12 अन्तर्गत समूह 2 रहेको भारत र पाकिस्तान बीचको खेल आइतबार हुने भएको हो। सन् 2019 सम्पन्न एक दिवसीय विश्वकपपछि पाकिस्तान र भारत बीचको आइतबारको खेल नै पहिलो हो। भारत र पाकिस्तान विश्वकपको एउटै समूहमा परेपछि यतिखेर सबैको ध्यान आइतबारका लागि केन्द्रित भएको छ। त्यसको परिणाम स्वरूप भारत र पाकिस्तान बीच हुने आइतबारको खेललाई लिएर खेल प्रेमी र संचार माध्यममा बहस र चर्चा परिचर्चा पनि शुरू भइसकेको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रही प्रायः सबै प्रदेशका केही स्थानमा हल्का वर्षा एवं उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 21.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस र वर्षा फाटफुट। काठमाण्डुको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.6 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस र वर्षा 4.5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। सरकारले पूर्ण कार्यकालपछि मात्र निर्वाचन गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई। सबै दलको सहमतिमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काद्वारा जानकारी। नेपालमा आज थप 513 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 8 जनाको मृत्यु, 817 जना संक्रमण मुक्त र मेक्सिको सीमाबाट अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने 17,00,000 मानिस अमेरिकाको सीमा नाका स्थित हिरासतमा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।